أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الفصل الثاني من المرحلة الخامسة في اعتبارات الماهية وما يلحق بها من المسائل. بحث ہماری چل رہی ہے پانچویں مرحلے میں جو کہ ماہیت اور ماہیت کے احکام کے بارے میں ہے. دوسری فصل میں ماہیت کے مختلف اعتبارات کو بیان کر رہے ہیں. یہاں پر جو مختلف اصطلاحات استعمال ہوئی ہیں اور تبیین و وضاحت کی گئی ہے ان کی، ان کا فلسفے میں بہت زیادہ استعمال ہے، حتیٰ یہ اصطلاحات فقہ و اصول تک بھی سرایت کر گئی ہیں کہ ان کو جاننا ہر طالب علم کے لیے ضروری ہے. اسی وجہ سے آپ دیکھیں کہ اصول مظفر جو کہ پہلی کتاب کے طور پر پڑھائی جاتی تھی مدارس کے اندر، جب مطلق مقید کی بحث شروع ہوتی ہے تو اس میں جو مقدمے کے طور پہ بحث ذکر کرتے ہیں وہ یہی بحث ہے جو آج آپ پڑھ رہے ہیں. یعنی فلسفی بحث کو وہاں پر بیان کیا گیا ہے. تو لہٰذا یہ بحث اور یہ اصطلاحات جو یہاں پر بیان ہوں گی یہ بہت زیادہ استعمال ہوتی ہیں مختلف علوم میں، حالانکہ یہ فلسفی اصطلاحات ہیں اور فلسفے میں اس کی کارآمدی زیادہ ہے اور اکثر جگہ پر یہ اصطلاحات استعمال ہوں گی اور ہوتی ہیں. بات یہ کرنا چاہ رہے ہیں کہ ماہیت کو ہم تین اعتبار سے دیکھ سکتے ہیں. ہم ماہیت کے بارے میں تین اعتبار کر سکتے ہیں، مطلب آسان ہے لیکن تھوڑا سا توجہ طلب ہے، مطلب جو ہے وہ واضح ہو جائے گا. یعنی بالکل نیا مطلب نہیں آپ کے لیے کہ جو سمجھنا بہت مشکل ہوگا اس میں. ماہیت کو ایک مرتبہ بشرط شے کے عنوان سے اعتبار کیا جاتا ہے، ایک مرتبہ بشرط لا کے عنوان سے اعتبار کیا جاتا ہے، اور ایک مرتبہ جو ہے وہ ماہیت ہے لا بشرط. یہ بحث کہیں نہ کہیں تو پڑھی ہوگی آپ نے، اصول مظفر پڑھی ہے یا مجز پڑھی ہے آپ لوگوں نے؟ مظفر. تو مطلق مقید کی بحث میں حتماً آپ نے یہ اصطلاحات تھوڑی آشنائی حاصل کی ہوگی. خوب، یہ کہنا کیا چاہتے ہیں؟ ماہیت ہے بشرط شے، بشرط لا اور لا بشرط. فرماتے ہیں کہ آپ ماہیت کو ایک مرکز کی حیثیت دیں اور پھر اس کو مقایسہ کریں ماہیت کے ساتھ موجود دوسرے جو عناصر ہیں، دوسری جو اجزاء ہیں، دوسرے جو مثلا لواحق ہیں. بعض اوقات ہم ماہیت کو دیکھیں گے ماہیت کے تمام خصوصیات کے ساتھ. مثلا انسان ایک ماہیت ہے، اگر اس ماہیت کے ساتھ ہم باقی خصوصیات کو بھی مد نظر رکھ لیں گے، مثلا انسان کا ایک خاص حالت میں ہونا، انسان مثلا فرض کریں مجھے آپ کو مد نظر رکھیں تو ہم انسان ہونے کے ساتھ مختلف خصوصیات رکھتے ہیں، ہم قد کے اعتبار سے، کیفیات کے اعتبار سے، احوال کے اعتبار سے، یہ مختلف عوارض ہیں ہمارے اوپر کے جو موجود ہیں اس انسان کے ساتھ. اگر انسان کی ماہیت کو مثلا مختلف اشیاء کے جو اس انسانیت کے ساتھ موجود ہیں اس کے ساتھ مد نظر رکھا جائے تو اس کو کہتے ہیں ماہیت بشرط شے. یعنی قید لگائی گئی ہے شے کی، یعنی ہونے کی، کہ ماہیت ماہیت انسان کہ جس کا قد اتنا ہو، جس کی کیف ایسی ہو، جس کا مثلا کیا ہے احوال اور حالات ایسے ہوں، اس کو ماہیت بے شرط ہے. مثلا اس وقت آپ کی ماہیت کیا ہے، اگر آپ کی ان تمام خصوصیات کے ذریعے دیکھا جائے، ماہیت بے شرط شے، یعنی آپ کو اگر مد نظر رکھا جائے تو اس میں ہم ماہیت کو اس کی تمام عوارض و خصوصیات کے ساتھ دیکھ رہے ہیں، یہ بشرط شے ہو جائے گا. بشرط لا کسے کہتے ہیں؟ بشرط لا کے جو ابھی ہم پہلے فصل میں پڑھ گئے ہیں، کیا پڑھایا ہم نے وہاں پر کہ ماہیت کو ایک مرتبہ عقل فقط ماہیت کے اعتبار سے دیکھتی ہے ولا غیر، یعنی ماہیت کے ساتھ موجود جو بھی عوارض ہیں ان سب سے قطع نظر کر کے، جدا کر کے فقط کس کو مد نظر رکھنا ہے؟ ماہیت کو. مثلا ان ماہیت انسان کے ساتھ سفید رنگ ہونا، قد کا 5 مثلا کیا ہے میٹر ہونا، یا جو بھی سینٹی میٹر سے جو قد ناپتے ہیں مثلا وہ خصوصیت ہونا، اس کا با اخلاق ہونا، اس کا مثلا جو ہے کسی بھی شہر سے تعلق رکھنا، درست ہے، اس کا ممکن ہونا، یہ تمام جو خصوصیات ہیں ان سب سے اس کو جدا کر کے فقط و فقط ماہیت انسان کو مد نظر رکھنا ہے. یعنی ماہیت انسان کو فقط مد نظر رکھیں تو کس چیز کو ہم مد نظر رکھ رہے ہیں؟ اس کے ان اجزاء کو کہ جس کے ذریعے یہ ماہیت تشکیل پائی ہے. وہ کون سے اجزاء ہیں؟ حیوان اور ناطق ہونا. یعنی فقط حیوانیت و ناطقیت کو مد نظر رکھیں، اس کے علاوہ تمام اشیاء سے آپ کیا کر لیں؟ چشم پوشی کر لیں، مجرد کر دیں اس کو، جدا کر دیں اس کو. اگر اس قسم کی نگاہ ہوگی ماہیت کے اوپر تو اس کو کہتے ہیں ماہیت بشرط لا، یعنی لا کی شرط ہے اس کے اندر، لا کی شرط ہے، یعنی ماہیت کے علاوہ کوئی بھی چیز ملحوظ نہ کی جائے، یہ بشرط لا ہے. لا بشرط کیا ہے؟ لا بشرط اس کے اندر کسی قسم کی کوئی قید نہیں ہوتی. مثلا اس کی ایک مثال دیتا ہوں آپ کو، یہ آپ کے ذہن میں بیٹھ جائے اعتبارات ماہیت. مثال لیتے ہیں، مثلا ابھی ماہ رمضان آنے والا ہے، ابھی افطاری وغیرہ اس کی دعوتوں کا سلسلہ شروع ہوگا. خوب، اگر ہم اس دعوت کو مد نظر رکھیں تو اس دعوت کے اندر ہم 3 اعتبار کر سکتے ہیں. مثلا ہم ایک اعتبار یہ کر سکتے ہیں کہ آپ نے دعوت پہ آنا ہے، مثلا الف کو کہتے ہیں ہم کہ آپ دعوت پہ آئے، تو اس میں مثلا ایک خاص شرط لگا دیتے ہیں آپ، مثلا آپ اور دوسرے اس کو بھی، مثلا عمر کو بھی آپ ساتھ لے کر آئیے گا حتمن، یعنی آپ نے اکیلا نہیں آنا، آپ مثلا اپنے خانوادے کو بھی لے کر آئیے گا. اب یہاں پر کیا ہے؟ بشرط شے کی قید ہے کہ دعوت آپ کو دی جا رہی ہے بشرطی کے خانوادہ ساتھ آئے، درست ہے؟ بعض اوقات کیا ہے، دعوت دی جاتی ہے اس بات کی کہ آپ نے فقط آنا ہے، آپ کے علاوہ کوئی اور آپ کے ساتھ نہ آئے، یعنی خصوصی دعوت ہو مثلا، اس میں آپ ہی کو فقط مدعو کیا جا رہا ہے اور قید لگائی جا رہی ہے کہ آپ کے علاوہ کوئی اور آپ کے ساتھ نہ آئے. یہ کون سی شرط ہو جائے گی؟ بشرط لا، یعنی لا کی قید لگا دی ہے کہ آپ کے علاوہ کوئی اور نہیں آ سکتا، آپ ہی ہیں فقط، اس کے علاوہ کوئی نہیں ہے. تیسرا اعتبار کیا بنے گا کہ بھائی آپ کو مثلا یہیں بیٹھ کے، یہ ایک فرضیہ بیان کر رہا ہوں، حقیقت نہیں ہے، آپ کو کہا جائے کہ آپ کو افطاری کی دعوت ہے، اب اس میں کوئی کسی قسم کی کوئی قید نہیں ہے کہ کوئی بھی آئے، مثلا علی رضا آئے، مثلا مہدی آئے، مثلا جو بھی آئے، مثلا کوئی قید نہیں ہے اس میں، ये क्या हो जाए कि ला बिशर्त, यानी दावत दी गई है लेकिन दावत के अंदर किसी किस्म की कोई कैद नहीं लगाई गई। ना तो ये कैद लगाई है कि आपने आना है खानवादे के साथ, ना ये कैद लगाई है कि तन्हा आप वला गैर, बल्कि ये कहा गया है कि दावत है आप आ जाएं। अब आपके साथ कोई और आता है नहीं आता, उससे मेरा सरोकार नहीं है। इसको कहते हैं ला बिशर्त, जिसके अंदर किसी किस्म की कोई शर्त नहीं है। माहियत को भी जब हम उसकी खसूसियात की लिहाज से देखते हैं, निस्बत से देखते हैं, तो उसमें भी यही सूरत हाल है। बाज औकात हम माहियत को उसकी तमाम खसूसियात के साथ मद्देनजर रखते हैं, वो हो जाएगी माहियत बिशर्ते शय। और बाज औकात हम माहियत को देखते हैं फकत माहियत होने के एतबार से, उसके अलावा तमाम खसूसियात से कतई नजर कर लेते हैं। इसको कहेंगे माहियत बिशर्ते ला। और तीसरा जो एतबार है वो है माहियत ला बिशर्त, यानी माहियत मद्देनजर है, अब इसके साथ लवाहिक व अवारिज व खसूसियात मौजूद हों या ना हो, माहियत को हम इस एतबार से निगाह करते हैं। ये हो जाएगी माहियत ला बिशर्त। किस किस में? बिशर्त ला में गैर को मद्देनजर ना रखने की कैद आई है कि आपने माहियत से हटकर किसी पर भी निगाह नहीं करनी, कैद है। लेकिन ला बिशर्त के अंदर किसी किस्म की कोई कैद नहीं है कि माहियत को मद्देनजर रखें, आया इस माहियत के साथ और भी खसूसियात होनी चाहिए या नहीं होनी चाहिए, कि मुझे सरोकार नहीं है, हो ठीक है, नहीं हो ना भी मसला नहीं है उसमें। हो, ये तीन एतबार हैं कि जो मामूलन जिक्र किए जाते हैं और फलसफे में इसका इस्तेमाल बहुत ज्यादा है। एक नुक्ता जो अल्लामा फरमाते हैं इसके अंदर के, बेहतर था कि ये नुक्ता बिदाया में ना आता, लेकिन चूंकि आया है इसको तबयीन करने की जरूरत है, और बाद में जाकर भी छठे मरहले में ये इस्तेलाह आएगी। थोड़ी सी तवज्जो करेंगे, आज एक पहले भी मैंने इसकी तरफ इशारा किया है, फकत बयान करूंगा तो थोड़ा हुजूर ज़हन भी हो जाएगा, मजीद समझ में आ जाएगी, और जब हम छठे मरहले में जाएंगे इस मसले की तरफ, तो वहां पर जब दोबारा तकरार होगा तो मतलब मजीद जो है वो समझ में आ जाएगा, लेकिन थोड़ी दिक्कत करें लाजमी। हमने बिशर्ते ला की क्या इस्तेलाह बयान की है कि माहियत को मद्देनजर रखना है, मलहूज रखना है कतई नजर तमाम गैर से, यानी माहियत के गैर जितने भी हैं उन सब से कतई नजर करना है, यानी कोई भी चीज माहियत के साथ मलहूज ना हो। ये बिशर्ते ला की एक किस्म है। अल्लामा फरमाते हैं बिशर्ते ला की एक और इस्तेलाह भी है इससे हटकर, वो क्या इस्तेला है? वो इस्तेला ये है कि जब हमने पहले एक दफा अर्ज किया था कि माहियत जो है वो जिन्स और फसल में तकसीम होती है, कि अभी बाद में हम पढ़ेंगे इसी फसल में जिन्स के बारे में और फसल के बारे में तफसील से बहस होगी बाद वाली फसलों में। और एक इस्तेला हमारे पास मौजूद थी मादा व सूरत, और यह कहा था कि हर चीज जो मादी है वो दो चीजों से मुरक्कब है, किससे? मादा व सूरत से। दुरुस्त है? मसलन इंसान को अगर आप ले लें, इस दीवार को अगर ले लें, लकड़ी को आप ले लें, हैवान को आप ले लें, किसी भी चीज को अगर आप मद्देनजर रख लें, तो हर चीज जो है वो मादा व सूरत रखती है। मादा यानी इस्तेदाद के इम्कान इस्तेदादी आपकी खिदमत में बयान किया था वहां पर। मादा यानी कुछ भी होने की इस्तेदाद रखना, मसलन नुत्फे के अंदर यह सलाहियत मौजूद है कि वो इंसान बन सके, तो पस नुतफे में वो सलाहियत होना मादा कहलाता है। पस हम कहेंगे कि नुतफे में एक चीज जो मौजूद है वो क्या है? मादा। लेकिन ये मादा जब फिलियत इख्तियार कर जाता है तो उस वक्त क्या कहते हैं? सूरत। मसलन अभी आपकी और मैं अपनी मिसाल लेता हूं। अभी भी अगर मिसाल लें तो हमारे अंदर यही चीज है, मादा है और सूरत है। मसलन इस वक्त आया आपके अंदर सलाहियत है कि आप मुज्तहिद बन सकें या नहीं, है या नहीं? है, सलाहियत मौजूद है। बस ये सलाहियत का होना, इसको फलसफा क्या कहता है? मादा। लेकिन इस वक्त आप इंसान की शक्ल में और कुछ खसूसियात के साथ मौजूद हैं। इस वक्त आपका खारिज में होना इस बात की दलील है कि आप फिलियत रखते हैं। बस वो फिलियत रखना आपकी एक खास सूरत में, उसको सूरत कहते हैं फलसफे में, यानी इस वक्त इस हालत में होना, ये सूरत है आपकी। वो इंसान के जो आप में है उसकी सूरत, ये फिलियत है जो आप और मेरे अंदर मौजूद है। बस हमारे अंदर दो चीजें पाई जाती हैं, एक मादा यानी सलाहियत का होना, इसी वजह से हम तकामुल करते हैं। अगर ये मादा ना हो तो हम तकामुल नहीं कर सकते। इसी वजह से फरिश्तों के बारे में कहा जाता है कि फरिश्तों के अंदर तकामुल नहीं है। क्यों? क्योंकि फरिश्ते जो हैं वो मादा नहीं रखते, मुजर्रद अनिल मादा है। हमारे अंदर तकामुल है क्योंकि हमारे अंदर मादा मौजूद है। मादा बेमाने फलसफी, ये हतमन ज़हन में रखें, इस्तेदाद को कहते हैं। और हमारे अंदर फ़ेलियत भी हमेशा रहती है, यानी जैसे जैसे हम कुछ बनते जाते हैं वो तमाम मराहिल हमारी फ़ेलियत शुमार होती है। बस एक माहियत खारजी एतबार से अगर देखा जाए तो ये मुरक्कब है दो चीजों से, मादा व सूरत। यानी आप यूं कह सकते हैं कि इंसान मुरक्कब है मादा व सूरत से। जब हम इस लिहाज से माहियत को देखें कि जहां पर जुज और कुल का मरहला आ जाए, यानी यहां अब हम क्या कह रहे हैं यहां पर कि खारजी एतबार से इंसान जो है वो मुरक्कब है मादा व सूरत से। मादा एक जुज है और सूरत दूसरा जुज है, दुरुस्त है? जब ये वाली सूरत हाल बन जाए तो यहां आकर कहते हैं कि मादा माहियत है लेकिन बिशर्तिला। क्यों? इस वजह से चूंकि ये मादा सूरत पर हमल नहीं होता, क्योंकि जब भी आप कुल को उसकी अज्जा के अंदर तकसीम कर दें तो एक जुज दूसरे जुज के ऊपर हमल नहीं होता। मसलन जब आप पानी को तकसीम करते हैं ऑक्सीजन व हाइड्रोजन की तरफ, तो आया आप कह सकते हैं कि पानी ऑक्सीजन है, या आप कह सकते हैं कि ऑक्सीजन हाइड्रोजन है? नहीं, जुदा जुदा आप उसके ऊपर हमल नहीं कर सकते, क्योंकि ऑक्सीजन एक मादा है, यानी आप कह लें एक जुज है, और हाइड्रोजन एक दूसरा जुज है, और एक जुज दूसरे जुज के ऊपर काबिले हमल नहीं होता। बस दूसरी इस्तेला में बेशर्तेला से मुराद क्या है? एक जुज का दूसरे जुज के ऊपर हमल ना होना। पहली इस्तेला में क्या था? पहली इस्तेला में जब हमने कहा कि माहियत बेशर्तिला क्या होती है, हमने ये कहा कि फकत माहियत को देखना है, इसके अलावा तमाम अग्यार से कते नजर कर लेना है। यह माहियत बेशर्तिला की पहली इस्तेला। लेकिन दूसरी इस्तेला में क्या है? वहां यह नहीं है कि आपने माहियत को फकत मद्देनजर रखना है और अगियार से कतई नजर करना है ना। वहां पर बेशर्ते ला से मुराद यह है कि वो एक दूसरे पर काबिले हमल नहीं है। मादा सूरत पर काबिले हमल नहीं है और सूरत मादे पर काबिले हमल नहीं है। यानी हम नहीं कह सकते अलमादा तो ये सूरा और अल सूरत हो अल ही अलमादा, नहीं कह सकते हम इसमें। बस क्योंकि ये एक दूसरे पर काबिले हमल नहीं है, इस एतबार से हम कहेंगे कि मादा माहियत बिशर्ते ला है, सूरत माहियत बिशर्ते ला है। बस ये दो इस्तेलाह हतमन जेन के अंदर रखें कि बाद में इसका तकरार आएगा, लेकिन जितना ये मतलब बयान किया जा रहा है अगर तवज्जो रहेगी आहिस्ता आहिस्ता ये मतलब तमाम जो इबहाम है वो रफ होना शुरू हो जाएंगे। लेकिन अगर ये मतालिब भी जहन में ना रहे और दोबारा जब तकरार होगा फिर वो फिर नए सिरे से नया मतलब आपके लिए वो शुमार होगा और वो मतलब क्लियर नहीं हो पाएगा। बस बिशर्ते ला के हमने दो इस्तेलाहें पढ़ी हैं, एक माहियत के जिसमें फकत हमने माहियत को मद्देनजर रखना है और उसके साथ किसी भी चीज को मद्देनजर नहीं रखना। दूसरा जो माहियत बिशर्ते ला की जो इस्तेलाह है उसके अंदर माहियत को इस एतबार से लिहाज करना है कि वो किसी दूसरे पर काबिले हमल ना हो, किसी दूसरे पर आरेज ना हो। जिस तरह के मादा माहियत है लेकिन माहियत बेशर्ते ला है, क्यों? क्योंकि मादा कभी सूरत जो कि उसके मुकारन है उसके ऊपर काबिले हमल नहीं है। इसमें मजीद तफसीलात हैं इंशाल्लाह बाद में अर्ज होंगे। इबारत देखें, ये मतलब जो है वो क्लियर हो गया। फरमाते हैं कि लिल माहियते बिल इजाफत इला मा अदाहा, माहियत को अगर हम माहियत से हटकर जो उमूर हैं उसकी तरफ मुलाहजा करके देखें, मा अदा की तफसीर कर रहे हैं ब्रैकेट में, मिम्मा युतसव्वरो लुहूकुहू बिहा, के वो चीजें के जो माहियत के साथ वो लहूक वो चीज वो हमरा के जो माहियत के साथ मुतसव्वर होते हैं। मसलन माहियत मुमकिन होती है, माहियत रंग वाली होती है, माहियत कद वाली होती है, खारिज में जब आप देखते हैं तो ये सारी खसूसियात होती हैं उसके अंदर। तो कहते हैं इस माहियत को इन तमाम खसूसियात के साथ अगर देखें सलासो एतबारातिन, तो तीन एतबार हैं इसके किए जा सकते हैं। इम्मा अन तुतबरा बिशर्ते शय, या तो हम माहियत को एतबार करेंगे बिशर्ते शय होने के एतबार से, या बिशर्ते ला होने के एतबार से, या ला बिशर्ते शय होने के एतबार से, यानी किसी किस्म की कैद नहीं होगी। वल किस्मत हासिरतुन, फरमाते हैं ये किस्मत अकली है, इस्तिकराई नहीं है। अगर मंतिक में आपने देखा तकसीम की बहस में यह मतलब बयान हुआ है, तकसीम हसरी है। तकसीम हसरी से क्या मुराद होता है कि यहां दायर होता है अमर इस बात और नफी के अंदर, और अगर इसके नतीजे में जो अकसाम हासिल होती हैं उन अकसाम से हटकर कोई नई किस्म फिर ईजाद नहीं हो सकती। इस्तिकरा में होता है, मसलन कहता है इंसान मैंने इस्तिकरा किया है इतने, मसलन आप देख लें कि अनासिर के बारे में फिजिक्स वाले क्या कहते हैं, पहले कदीम अय्याम के अंदर कहा जाता था कि अनासिर चार हैं, लेकिन आजकल तकरीबन 120 तक गिनवाए जाते हैं अनासिर, लेकिन अभी भी वो कायल हैं इस बात के कि यहां पर ये सिलसिला खत्म नहीं हुआ, मुमकिन है साइंस तरक्की करे और मजीद अनासिर को कशफ कर ले। अगर ये क्या होती है, तकसीम तकसीम इस्तिकराई है कि इसके अंदर इम्कान होता है एक नई किस्म का आना, लेकिन जहां पर किस्मत हसरी व अकली हो जाए तो वहां पर जितनी किस्म बन चुकी है इससे ज्यादा फिर एक भी किस्म होना मुहाल होता है, मुश्किल होती है। फरमाते हैं ये किस्म किस्म हसरी व अकली है। मतलब आप इसको इस तरीके से बयान कर सकते हैं कि माहियत को या आप किसी शय के साथ मुलाहजा करेंगे या किसी शय के साथ मुलाहजा नहीं करेंगे। अगर आप इसको मुलाहजा करेंगे किसी शय के साथ तो वो शय या वजूदी होगी या अदमी होगी। اگر ماہیت کو ملاحظہ کریں امر وجودی کے ساتھ تو وہ ماہیت بشرط شے کہلائے گی، جیسا کہ ماہیت کو اس کی خصوصیات کے ساتھ دیکھنا. اگر آپ ماہیت کو ملاحظہ کریں ایک شے کے ساتھ جو کہ عدمی ہے تو وہ ماہیت بشرط لا بن جائے گا، جیسا کہ ماہیت کو ملاحظہ کرنا تمام اشیاء سے قطع نظر کر کے. درست ہے، یہاں لحاظ کیا جا رہا ہے عدم کو، عدم یہاں پر ملحوظ ہے، یعنی کسی بھی چیز کو ساتھ نہیں رکھنا. اگر اور جہاں پر آپ کسی قسم کی کوئی قید نہیں لگاتے اس کو ماہیت لا بشرط کہہ دیں گے. بس یہ قسمت حاصلہ ہے، اس سے باہر کوئی اور فرض آپ بنا نہیں سکتے. اما الاول، پہلا اعتبار کیا ہے کہ فان تؤخذ بما هي مقارنۃ لما يلحق بها من الخصوصیات، کہ ماہیت کو اس چیز کے ساتھ اخذ کرنا کہ جو چیز ماہیت کے مقارن ہے. کون سی چیزیں ہیں وہ مقارن کہتے ہیں؟ وہ چیزیں کہ جو کیا ہیں، ماہیت کو ملحق ہوتی ہیں. یلحق بہا، ماہیت کو ملحق ہوتی ہیں. من بیانیہ ہے، کون سی چیزیں ملحق ہوتی ہیں؟ من الخصوصیات، ماہیت کی خصوصیات. فتصدق على المجموع، جب آپ خصوصیات کے ساتھ ماہیت کو مد نظر رکھتے ہیں تو وہ ماہیت مجموع پر صدق کرتی ہے. یعنی اگر آپ اپنے آپ کو دیکھیں تو آپ کے اندر جو ماہیت انسان ہے وہ مختلف خصوصیات کا مجموعہ ہے، یعنی مختلف خصوصیات اس کے ارد گرد جمع ہیں. تو ماہیت جب ان تمام خصوصیات سے دیکھیں تو ماہیت فقط اسی کے اوپر صدق کرے گی، کسی اور پر صدق نہیں کرے گی. مثلا جو خصوصیت آپ کی ہیں، آپ کی خصوصیات چونکہ دوسروں میں نہیں پائی جاتی، پس وہ آپ پر صدق کرے گی، دوسرے پر صدق نہیں کرے گی. پس ماہیت اپنی تمام خصوصیت سے کے ساتھ مجموع پر صدق کرے گی. مجموع سے کیا مراد ہے؟ یعنی وہی انسان کے جو وہ خصوصیات کا مالک ہے. کل انسان المأخوذ مع خصوصیات زیدن، مثلا انسان کو آپ اخذ کریں کون کن خصوصیات کے ساتھ؟ زید کی خصوصیات کے ساتھ. تو یہ کیا ہے؟ انسان زید کے اوپر صدق کرے گی. فیصدق علیہ، پس یہ انسان صدق کرے گا زید کے اوپر، اور زید کے علاوہ کسی پر صدق نہیں کرے گا. یہ ہے بشرط شے. واما ثانی، اور دوسرا جو اعتبار ہے وہ کیا ہے؟ بأن يشترط معها اللہ یکون معها غیرها. دوسرا اعتبار یہ ہے کہ اس میں شرط لگائی جاتی ہے ماہیت کے ساتھ. کس چیز کی شرط لگائی جاتی ہے؟ کہ ماہیت کے علاوہ اس کا کوئی غیر موجود نہ ہو، مد نظر نہ رکھا جائے. موجود تو ہوگا، مد نظر نہ رکھا جائے. ماہیت کو ہم ماہیت ہی کے اعتبار سے دیکھیں اور کسی بھی چیز کو مد نظر نہ رکھیں. وَهَذَا يَتَصَبَّرُ عَلَى قِسْمَيْن، اور یہ بشرط لا دو اصطلاحیں رکھتا ہے، دو قسمیں رکھتا ہے. اَحَدُهَا أَن يَقْصُرَ النَّظَرُ فِي ذَاتِهَا، کہ ماہیت پر فقط اس کی ذات کے اعتبار سے نگاہ رکھنی ہے، اور اس اعتبار سے نگاہ رکھنی ہے کہ وَأَنَّهَا لَيْسَتْ إِلَّا، کہ ماہیت اپنی ذات میں فقط ماہیت ہے، اس سے ہٹ کر کچھ نہیں ہے، کہ پچھلی فصل میں تفصیل سے اس کی وضاحت کی ہے. اگر یہ مراد، وہ کہتے ہیں وَهُوَ المراد من كون الماہیت بشرط لا فی مباحث الماہیہ، کہتے ہیں ماہیت کی بحث میں، ماہیت کے مورد میں جب ہم کہتے ہیں کہ ماہیت بشرط لا ہوتی ہے تو اس سے مراد یہ والی اصطلاح ہوتی ہے، ماہیت بشرط لا. یعنی ہم ماہیت کو فقط دیکھیں اور ماہیت کے علاوہ کسی بھی چیز کو مد نظر نہ رکھیں. اکثر جگہ پہ یہ اصطلاح رائج ہے. دوسری اصطلاح فقط فلسفے میں رائج ہے، اس کے علاوہ رائج نہیں ہے، کما تقدم، جس طرح کے فصل اول میں گزرا ہے. وثانی ہما، اور دوسری جو اصطلاح ہے بشرط لا کی وہ یہ ہے کہ ان تؤخذ الماہیت وحدہا، ماہیت کو تنہا نگاہ کرنا ہے. بحیث، اس طریقے سے کہ لو قارنہا، ایو مفہوم مفروض، اگر اس ماہیت کے ساتھ کسی بھی مفہوم کو مقارن کر دیا جائے، ملا دیا جائے، اس کے ساتھ کھڑا کر دیا جائے، تو کانا زائدن علیہا، تو وہ زائد شمار ہو اس کے اوپر. جس طرح کے مثلا آپ پانی کو جب تقسیم کرتے ہیں آکسیجن و ہائیڈروجن کے ساتھ، آکسیجن کے مقابل میں آپ کسے لے کر آتے ہیں؟ ہائیڈروجن کو. اب آپ آکسیجن کے ساتھ ہائیڈروجن کو مقارن کر بھی دیں تو آکسیجن یہ اپنی ذات کے اعتبار سے کہہ رہا ہوتا ہے کہ آکسیجن فقط میں ہی ہوں، میرے علاوہ کوئی آکسیجن نہیں ہے، یہ جو میرے ساتھ بیٹھا ہے یہ میں نہیں ہوں، یہ کوئی اور چیز ہے، یہ میرا غیر ہے. لو قارنہا ایو مفہوم مفروض کان زائدن علیہا، اگر آپ کوئی بھی مفہوم اس کے ساتھ مقارن کر دیں تو وہ زائد شمار ہوتا ہے. غیر داخل فیہا، وہ اس کے اندر داخل نہیں ہوتا. فتکون اذا قارنہا جزء من المجموع، کہتے ہیں کہ پس ماہیت کو جب مقارن ہو جائے مجموع میں سے ایک جز، جس طریقے سے عرض کیا کہ انسان خارجی اعتبار سے مرکب ہے، کس سے؟ مادہ و صورت سے، درست ہے؟ اب انسان کیا ہے؟ مجموع ہے، اور اس کا جز کیا ہے؟ مادہ و صورت. اب اگر ایک جز اس کا آ جائے، صورت مثلا کیا ہے؟ مادے کے ساتھ مقارن ہو جائے، تو پھر کیا ہوگا؟ فتکون ماہیت اذا قارنہا جزء من المجموع، اگر مجموع سے ایک جز مقارن ہو جائے ماہیت کو، مل جائے ماہیت کے ساتھ، تو وہ ماہیت کیا کہلاتی ہے؟ مادتن لہو، مادہ کہلائی اس کے لیے. کس کے لیے؟ وہ چیز کے جو اس کے ساتھ مقارن ہوئی ہے، یعنی وہ جز. مثلا صورت کا مادہ کون بنے گا؟ یہی کہ جو اس کے ساتھ ملحق ہو گیا ہے آ کر. غیر محمولۃ علیہ، اور مراد یہ ہے کہ وہ اس کے اوپر حمل نہیں ہوگا. یعنی آپ نے عدم حمل والی اصطلاح کو مد نظر رکھنا ہے. یہ تمام جو تفصیلات بیان کی ہیں اگر ذہن میں نہ بھی رہے تو یہ قابل حمل نہ ہونا یہ ذہن میں رکھیں کہ بشرط لا کی دوسری اصطلاح کے اندر ایک جز دوسرے جز پر قابل حمل نہیں ہوتا. مادہ صورت پر حمل نہیں ہو سکتا اور صورت مادہ پر حمل نہیں ہو سکتا، یہ بشرط لا ہے. اعتبار فرق کرتے ہیں، میں اس کو بھی وضاحت مکمل نہیں کیا ہے اس وجہ سے کہ میں نے کہا آگے چل کے اس کو وضاحت کریں گے. مثلا آپ دیکھیں ہمارے پاس دو اصطلاحیں تھیں، جنس اور مادہ، فصل اور صورت. پیچھے وضاحت کیا تھا آپ اس مطلب کو کہ اگر آپ ماہیت کو لا بشرط نگاہ کریں تو مادہ جنس کہلائے گا، لیکن آپ اگر ماہیت کو بشرط لا نگاہ کریں تو جنس مادہ کہلائے گی، یعنی ہے ایک ہی چیز. مثلا حیوان کو اگر آپ بشرط لا نگاہ کریں گے تو یہ حیوان مادہ کہلائے گا دوسری اصطلاح کے مطابق، اور اگر آپ مادے کو لا بشرط نگاہ کریں گے تو وہ کیا کہلائے گا؟ حیوان کہلائے گا. فرق مادے اور جنس کے اندر اعتبار کا ہے، آپ اعتبار اس کو کیا کر رہے ہیں. اور بشرط لا اور لا بشرط بھی حمل کے اعتبار سے ہے، درست ہے؟ وہ پہلی اصطلاح کے ساتھ خلط نہیں کرنا، درست ہے؟ یعنی اگر یوں، اگر آپ کو بتاؤں، اگر آپ نے جز الکل کا رابطہ دیکھنا ہو تو پھر وہاں پر مادہ کہلائے گا، اگر یہ والا اعتبار نہ ہو تو پھر وہ کیا کہلائے گی؟ جنس کہلائے گی، کیونکہ جنس ناطق کے اوپر حمل ہو جاتی ہے. مثلا آپ کہہ سکتے ہیں کہ بعض الحیوان ناطق وکل ناطق حیوان، حمل ہو رہے ہیں نہیں ہو رہے؟ ہو رہے ہیں. لیکن آپ مادہ و صورت میں یہ نہیں کہہ سکتے کہ مادہ صورت ہے صورت مادہ ہے، نہیں کہہ سکتے، حالانکہ ایک ہی چیز ہے. مادہ خارج میں ہوتا ہے اور جنس کہاں ہوتی ہے؟ ذہن کے اندر ہوتی ہے، درست ہے؟ اس وجہ سے یہ تھوڑا سا فرق ان کے اندر پایا جاتا ہے. بس دو اصطلاحیں ہم نے بشرط لا کی پڑھی ہیں کہ جو آپ کی خدمت میں بیان کرنی ہیں. तीसरा जो एतबार है ताकि ये मतलब हमारा तमाम हो जाए, वो ला बेशर था। अम्मा सालिस फअल्ला युश्तरत माहा शैउन, कि इस माहियत के साथ किसी भी शय की शर्त ना लगाई जाए, बल तुख़ज़ मुतलकन, बल्कि इसको मुतलक तौर पर निगाह किया जाए। मा तजवीज अन युकारिनहा शैउन ओला युकारिनहा, इस तजवीज के साथ, इस इम्कान के साथ कि चाहे उसके साथ कोई चीज मुकारिन हो या ना हो, हमारा सरोकार नहीं है, हमने फकत माहियत को निगाह करना है। अब माहियत के साथ कोई मुकारिन हो या ना हो, ला बेशर्त है इस एतबार से। दुरुस्त है, ये हो जाएगी ला बेशर्त। अब इसको नाम देते हैं। फल किस्मुल अव्वल हुवल माहियत बेशर्त शय व तुसम्मा अल मखलूता, पहली किस्म को बेशर्त शय कहते हैं और इसका नाम माहियत मखलूता भी है, क्योंकि माहियत के साथ खसूसियात भी मिक्स हैं, बस ये माहियत मखलूता है। वल किस्म सानी हुवल माहियत बेशर्त ला, और दूसरी किस्म के जो हमने बयान की है उसको माहियत बेशर्त ला कहते हैं, व तुसम्मा अल मुजर्रदा, इसको मुजर्रद माहियत मुजर्रदा भी कहते हैं। माहियत मुजर्रदा क्योंकि यहां पर हमने क्या कहा था, माहियत को तमाम खसूसियात से जुदा करके निगाह करनी है, बस तमाम खसूसियात से जुदा होना माहियत मुजर्रदा कहलाएगा, यानी मुजर्रद होना, जुदा होना। वल किस्म सालिस हुवल माहियत हो ला बेशर्त, और तीसरी किस्म क्या है, माहियत ला बेशर्त है, कि इसको कहते हैं मुतलका, यानी चूंकि मुतलक है, किसी किस्म की कोई कैद नहीं है, कैद से खाली होना यानी मुतलक होना, बस ये माहियत मुतलका है। बस अगर आपसे सवाल कर लिया जाए कि माहियत मुजर्रदा किसे कहते हैं, तो परेशान नहीं होना, माहियत मुजर्रदा यानी माहियत बेशर्त ला। अगर आपसे पूछा जाए कि माहियत मुतलका किसे कहते हैं, तो क्या मुराद है, ला बिशर्त, और माहियत मखलूता बिशर्त शय। टेस्टी सवाल जो बनेंगे उसके अंदर जब घुमाने वाले सवाल बनाए जाते हैं तो ये इस किस्म के सवाल काम आते हैं उसमें। तो ये चीजें जो है वो जहन के अंदर रखें ताकि मतलब जहन में ना रहे। बहरहाल, आप दूसरी इस्तेलाह जो आपको बयान की है, फकत मतन को क्लियर करना था, साफ करना था, वो दूसरी इस्तेलाह मैंने बयान की है। आप अगर ये तीन इस्तेलाहें जो आपको बयान की हैं फकत, यानी बशर्ते ला की जो दूसरी इस्तेलाह है, फकत अर्ज किया था तवज्जो से इसको सुन रखें ताकि इसका जब मकाम आएगा तो वहां पर इसको समझने में मजीद आसानी हो जाएगी। इसका मकाम यहां नहीं था इसको बयान करने का, लेकिन अल्लामा ने इसलिए ताकि खलत ना हो बिशर्ते ला की इस्तेलाहों के दरमियान, यहां पे इसको बयान कर दिया है। इस फसल के अंदर वो तीन एतबार अहमियत के हामिल हैं कि जो बयान कर दिए हैं, माहियत बिशर्ते शाह यानी खसूसियात के साथ, माहियत बिशर्ते ला यानी बेदूने खसूसियत, माहियत ला बिशर्त यानी किसी किस्म की कोई कैद नहीं लगी है। ये तीन कुछ एतबारात जो है आपको जहन में होने चाहिए। इसके बाद एक मतलब रह गया, इसको बाद में देखेंगे, मैं अर्ज फकत तज़क्कुर दे देता हूं, वो ये कि हमने जब ये तकसीम कर दी कि माहियत या बेशर्ते शय होगी या बेशर्ते ला होगी या ला बेशर्त होगी, ये अकसाम तो आपने बता दी हैं, इनका मकसद क्या है, ये मतलब एक बयान होगा, और फिर ये मतलब बयान होगा कि इन एतबारात में से कुल्लिये तबीई कौन सी चीज है, और कुल्लिये तबीई भी फलसफे के अंदर इंतहाई अहमियत की आमिल बहस है। लिहाजा अगले दर्स में जो है इसकी तरफ इशारा होगा, फिर इंशाल्लाह अगली फसल में जाएंगे। सल्लल्लाहु अलैहि वसल्लम।